الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وذروا ظاهر الإثم وباطنه إن الذين يكسبون الإثم سيجزون بما كانوا يقترفون. صدق الله العظيم. اب بتا کہ بھی بچو اور گناہوں اس کی مثال یوں سمجھے کہ ایک آدمی نیکیاں بہت کرتا ہو اس سے انکار نہیں نیکیوں کی اہمیت سے انکار نہیں ہے لیکن نیکیاں بہت کرتا ہو اور ساتھ میں گناہ بھی کرتا ہو حضرت والا رحمت اللہ علیہ نے فرمایا تھا اس کی مثال ایسی ہے جیسے کوئی بہت اچھے اچھے کھانے کھاتا ہو عمدہ غذائیں کھاتا ہو خالص غذائیں کھاتا ہو لیکن تھوڑا سا سنکھیا بھی کھا لیتا ہو حضرت یہی لفظ استعمال فرماتے تھے سنکھیا بھی کھا لیتا ہو جو زہر ہوتا ہے تو بالآخر اس کی صحت خراب ہوگی اگر اس پر بھی باز نہیں آیا تو وہ اس کی موت واقع ہو جائے گی بالکل اسی طرح نیکیاں آدمی کرتا رہے لیکن گناہ سے نہ بچے تو روحانی موت واقع ہوتی ہے اس لیے فرمایا وذروا ظاہر الاثم وباطنہ ان الذین یکسبون الاثم سیجزون بما کانوا یقترفون جو لوگ گناہ کا ارتکاب کرتے ہیں انقریب ان کو اپنے کیے ہوئے کا بدلہ دیا جائے گا انقریب ان کو اپنے کیے کا بدلہ دیا جائے گا وبدا لهم من اللہ ما لم یکونوا یحتسبون اللہ تعالی کے ہاں ان کے سامنے جب اللہ کے ہاں پیشی ہوگی تو ایسی ان کے سامنے باتیں لائے جائیں گی جن کے بارے میں ان کو گمان بھی نہیں تھا کہ ان باتوں پر پکڑ ہو کر کے ہمیں جہنم میں ڈالا جائے گا وَبَدَا لَهُمْ مِنَ اللَّهِ مَا لَمْ يَكُونُوا يَحْتَسِبُونَ اسی لیے حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے تھے بخاری میں ان کا یہ قول منقول ہے بخاری شریف میں فرمایا اِنَّكُمْ لَتَعْمَلُونَ أَعْمَالًا هِيَ أَدَقُّ أَعْيُنِكُمْ ان کنا لنعدها على عهد رسول الله صلى الله عليه وسلم من الموبقات حضرت انس رضی اللہ تعالیٰ عنہ کا قول ہے یہ فرمایا کہ تم لوگ جو اعمال کر رہے ہو انہوں نے اپنے زمانے میں فرمایا حضور صلی اللہ تعالیٰ علیہ وسلم کے دنیا سے رخصت ہونے بعد اپنے تلامذہ وغیرہ سے فرمایا کہ تم لوگ جو اعمال کر رہے ان کی حیثیت تمہارے نزدیک بال کی طرح ہے بال سے بھی زیادہ باریک ہے انکم لتعملون اعمالا ہی ادق فی اعینکم من الشعر تمہاری نظروں میں وہ بال سے زیادہ باریک ہیں لیکن ہم لوگ انہی گناہوں کو انہی اعمال کو حضور صلی اللہ تعالی علیہ وسلم کے دور میں موبقات میں سے یعنی مہلکات ہلاک کر دینے والیوں میں شمار کرتے تھے اور تمہیں تو کچھ ہوش ہی نہیں کہ ہم کیا کر رہے ہیں اس حضرت والا رحمت اللہ علیہ نے فرمایا تھا بعض لوگوں کا دل ایسا ہوتا ہے کہ ذرا سی لغزش اور کوتاہی سے ان کا دل دہل جاتا ہے کہ ہائے اللہ تعالی کی ہم نے نافرمانی کر لی تو حضرت نے فرمایا ان کا دل سنار کے ترازو کی طرح ہوتا ہے اب تو وہ الیکٹرانک آ گئے پہلے جو شیشے میں ایک وہ پیک کر کے رکھا جاتا تھا تو وہ اتنا حساس وہ ترازو ہوتا تھا کہ اس کے پاس سانس بھی اس کو اس میں وزن کرتے ہوئے سانس بھی روک لیا جاتا تھا اتنا حساس وہ ترازو ہوتا تھا کہ سانس کا بھی اس کے اوپر اثر ہوتا تھا اگر اس کے قریب جا کر کوئی سانس لے لے تو اس سے بھی وہ ہل جاتا تھا اتنا حساس ترازو تو حضرت نے فرمایا بعض لوگوں کے دل ایسے حساس ہوتے ہیں جیسے جوہری سنار کا ترازو کہ ذرا سی ان سے کوتاہی ہو جائے تو وہ دہل جاتے ہیں جس کو مولانا روم نے فرمایا حضرت والا سے کئی دفعہ ہم نے شعر سنا کہ بر دل سالک ہزارہ غم بوت بر دل سارک سالک ہزارہ غم بوت گر سے باغ دل خلالے کم بوت. سالک یعنی اللہ والے کے دل پر ہزاروں غم ٹوٹ پڑتے ہیں کب, جبکہ اس کے دل میں اللہ تعالی کی محبت کا جو گلستان جو باغ لگا ہوا ہے اس میں سے اس باغ میں سے ایک تنکا بھی کم ہو جائے. ایک تنکا باغ کے اندر, آپ باغوں میں چلے جائیے باغات میں کتنے تنکے پڑے رہتے ہیں نیچے, ان کی کوئی حیثیت نہیں ہوتی. لیکن اللہ والوں کے دل میں جو اللہ تعالی کے محبت کا گلستان اللہ کی محبت کا باغ لگا ہوا ہوتا ہے اس کے اندر, چونکہ وہ اللہ کی محبت کا باغ کا تنکا ہے اس لیے ان کے دل میں اس کی بھی حیثیت ہوتی ہے. تو فرمایا کہ سالک یعنی اللہ والے کے دل پر ہزاروں غم ٹوٹ پڑتے ہیں اگر اس کے دل میں جو اللہ کی محبت کے باغ میں سے ایک تنکا بھی کم ہو جائے. غرض باغ دل خلالے کم بوت. تو حضرت نے فرمایا بعض لوگوں کا دل ایسا حساس ہوتا ہے, اور دوسری طرف حضرت والا نے فرمایا بعض لوگوں کا دل ایسا ہوتا ہے جیسے سبزی منڈی میں لگا ہوا ترازو یا لکڑی کی ٹال پہ لگا ہوا ترازو. حضرت نے فرمایا تھا لکڑی کی ٹال پہ جو ترازو لگا ہوا ہوتا ہے یا سبزی منڈی میں, اس میں آپ ایک دو کلو وزن ڈال دیں اس کو کچھ بھی نہیں ہوگا, وہ شاید ہلے بھی نہیں. ہاں کوئی آپ 30 کلو 25 کلو آپ وزن ڈالیں گے تب کچھ اس کو محسوس ہوگا کہ ہاں کچھ میرے اوپر رکھا گیا ہے, تھوڑا سا کچھ ہل جائے گا. اس میں تو منو وزن ڈالا جاتا ہے اور اس کو تولا جاتا ہے. تو حضرت نے فرمایا بعض لوگوں کا دل ایسا ہوتا ہے جیسے ٹال والے کا ترازو, لکڑی کی ٹال کا ترازو یا سبزی منڈی میں لگا ہوا ترازو. یہ کچھ بھی کر لو ان کو کچھ ہوتا ہی نہیں ہے, جو گناہ کرتے چلے جائے ان کو کچھ احساس ہی نہیں ہوتا. اسی کو حضرت انس رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ دیکھو ہم ان اعمال کو جن کو تم بال سے زیادہ باریک سمجھتے ہو اور کوئی حیثیت نہیں دیتے, ہم ان اعمال کو ہلاک کر دینے والے اعمال سمجھتے تھے حضور صلی اللہ تعالی علیہ وسلم کے دور میں. بس ہمیں تو پیدا ہی کیا گیا ہے, یوں سمجھے ہمیں تو پیدا ہی اس لیے کیا گیا ہے, اللہ ہم سے چاہتے ہی یہی ہیں. فرمایا حضرت والا رحمت اللہ علیہ کا شعر یاد آ گیا, فرمایا کہ تیرا دل نہ تیری جان چاہیے. نہ تو اللہ تعالیٰ کو ہمارا دل چاہیے نہ ہماری جان چاہیے. ان کو تجھ سے خون ارما چاہیے, ان تجھ سے خون ارما چاہیے. پہلے اپنے حرام ارمانوں کا خون کرو, حرام ارمانوں کا خون کیے بغیر جو جان بھی قربان کی جائے اس کی کوئی حیثیت نہیں ہے. حرام ارمان کا خون کیے بغیر جان بھی قربان کیے جانے کی کوئی حیثیت نہیں ہے. حدیث شریف میں آتا ہے شہید کو جہنم میں ڈالا جائے گا, اسے وہ کہے گا اے اللہ میں آپ کے راستے میں شہید ہوا ہوں, اللہ فرمائیں گے نہیں تو اس لیے شہید ہوا, لیقال انک جری ان فقط قیل, اس لیے شہید ہوا کہ تجھے جری کہا جائے, بہادر کہا جائے, جرات مند کہا جائے, وہ کہا جا چکا, تو ہمارے پاس کیا لینے آیا ہے. یہ فاسد جذبہ حرام ارمان تھا اس کے دل میں کہ میں جان دے دو تمہیں خوب تمہیں تمغوں سے نوازا جائے گا, اعزازات سے نوازا جائے گا, مرنے کے بعد تمہاری شان میں محفلیں منعقد ہوں گی, جان دے دو. اس نے جان دے دی اسی جذبے پہ. حدیث میں آتا ہے بھائی, اس کا مطلب ہے ایسے لوگ ہیں, اور اس کا مطلب یہ بھی ہوا کہ ایسے جذبوں پہ لوگ جان دیتے ہیں. جب یہ تو فرمایا حضور صلی اللہ تعالی علیہ وسلم غلط جذبوں پہ لوگ جان بھی دے دیتے ہیں مگر اس جان دینے کی کوئی حیثیت نہیں اللہ تعالیٰ کے یہاں. منہ کے بل گھسیٹ کر جہنم میں ڈالا جائے گا. تو نہ تیرا دل نہ تیری جان چاہیے, ان کو تجھ سے خون ارما چاہیے. بس اپنے حرام ارمانوں کا ہم خون کر لیں. اللہ حضرت والا فرماتے تھے کہ اپنا دل توڑ دو اللہ کا حکم مت توڑو, اپنا دل توڑ دو اللہ کا حکم مت توڑو. جب ان کی خاطر دل ٹوٹتا ہے تو اللہ تعالی ایسے دل پر ہزاروں ہزاروں خوشیاں برسا دیتے ہیں. ان کی خاطر برباد محبت کو نہ برباد کریں گے, حضرت والا یہ شعر پڑھتے تھے مولانا شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ, برباد محبت کو نہ برباد کریں گے. ان کی محبت میں ان کی خاطر کسی نے اپنے دل کی حرام خواہش کو پورا نہیں کیا, اس کا دل غمگین ہو گیا, تو یہ اس غمگین دل کو اللہ اور غمگین کریں گے. برباد محبت کو نہ برباد کریں گے, میرے دل ناشاد کو وہ شاد کریں گے. मेरे दिल नाशाद को, यानी मैंने दिल की नाहराम ख्वाहिश पूरी नहीं की तो मेरे दिल को गम हुआ, दिल शिकायत कर रहा है कि मैं तुमने हमारी नाजायज हमारी ख्वाहिश को तुमने पूरा नहीं किया। वो ये तो नहीं कहेगा, दिल ये नहीं कहेगा हमारी नाजायज ख्वाहिश को तुमने पूरा नहीं किया, वो कहेगा हमारी ख्वाहिश थी, आपने इसको पूरा क्यों नहीं किया और हमें बहुत गम हो रहा है। अंदर से दिल से आवाज आती रहेगी, तो अगर ये आवाज आए तो हजरत वाला ने फरमाया था उस वक्त ये शेर पढ़ो, हजरत ने फरमाया था मेरा ये शेर पढ़ो, नहीं नाखुश करेंगे रब को ऐ दिल तेरे कहने से, नहीं नाखुश करेंगे रब को ऐ दिल तेरे कहने से, अगर ये जान जाती है खुशी से जान दे देंगे, अगर ये जान जाती है खुशी से जान दे देंगे बस। और हजरत ने फरमाया जान जाती नहीं है, अल्लाह ताला सैकड़ों जाने अता फरमाते हैं, नीम जा बिस्तान दो सज्जा दहद आंचे दर वहमत नयायद आ दहद। अल्लाह ताला आधी जान लेते हैं गुनाह से बचने में, आधी जो दिल को गम होता है ना उसमें आधी जान जाती है, मगर सच जान अल्लाह सैकड़ों जाने अता फरमा देते हैं। नीम जा बिस्तान दो सज्जा दहद आंचे दर वहमत नयायद आ दहद, जो तेरे वहम व गुमान में नहीं आ सकता अल्लाह ताला तुझे वो कुछ अता फरमाएंगे। और ये 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 बेअसल नहीं है, मौलाना रूम का ये मिसरा आंचे दर वहमत नयायद आ दहद, अल्लाह ताला फरमाते हैं फला तालमु नफ्सु मा उख्फिया लहुम मिन कुर्रति आयुन जज़ाउन बिमा कानू यामलून। कोई जान कोई नफ्स ये नहीं जानता, कोई मुतनफ्फिस सांस लेने वाला ये नहीं जानता कि अल्लाह वालों के लिए अल्लाह ताला ने क्या कुछ वहां आखिरत में तैयार कर रखा है, उनकी आंखों की ठंडक का क्या कुछ सामान अल्लाह ने तैयार कर रखा है। जज़ाउन बिमा कानू यामलून, ये बदला होगा उनके उस आमाल उन आमाल का जो वो दुनिया में करते थे। أعدت لعبادي الصالحين ما لا عين رأت ولا أذن سمعت ولا خطر على قلب بشر। अल्लाह हदीस कुदसी में अल्लाह ताला फरमाते हैं मैंने अपने नेक बंदों के लिए वो कुछ तैयार कर रखा है कि जिसको किसी आंख ने देखा नहीं, और वला उदुन समियात उसको किसी कान ने सुना नहीं, वला खतर अला कल्ब बशर और ना ही किसी दिल के किसी इंसान के दिल पर उसका ख्याल तक नहीं गुजरा। आपका दिल जहां तक ख्याल जहां तक जा सकता है ना, जन्नत ऐसी होगी उसमें ये होंगी ये, और जो हमने उलमा से भी सुना बुजुर्गों से भी सुना वो सब आप सोच लीजिए, सोचकर फिर आप ये सोचिए कि यहां तक तो हमारा ख्याल पहुंच गया। और अल्लाह भी फरमा रहे हैं, अल्लाह के नबी भी फरमा रहे हैं कि वो तो ख्याल ही नहीं गुजरा किसी दिल पर। वो इसका मतलब है जहां तक हमारा ख्याल गया है जन्नत की नेमतें इससे भी आगे की हैं। हाँ ये, और जहां तक अगर कोई इश्काल करे कि फिर ये क्यों हदीस में क्यों और कुरान में, तो ये तो हमें समझाने के लिए बताया गया है कि तुम यूं समझ लो बस, अभी समझ में तो नहीं आएगा, इतना समझ लो कि ऐसा ऐसा होगा बस। वरना जो ख्याल, वरना असल बात यह है कि जन्नत की जो नेमतें हैं वो उनका तो ख्याल तक नहीं गुजरा किसी दिल पर। हाँ आप यूं समझे ये जहां तक हमारा ख्याल जा सकता है वहां तक ले जाइए, ऐसा होगा ऐसा होगा ऐसा होगा जन्नत में। अब ये सोचकर फिर ये सोचें कि जन्नत इससे भी आगे की चीज है। तो ये कुछ अल्लाह ताला ने किसके लिए तैयार किया है, सिर्फ थोड़ा सा यहां फरमाया मेरी नाफरमानी से बच जाओ, मेरी नाफरमानी मत करो। अल्लाह की नाफरमानी से बचना, अल्लाह हजरत ने फरमाया था अल्लाह ताला की नाफरमानी से बचना अल्लाह ताला की सबसे बड़ी फरमाबरदारी है। अल्लाह ताला की नाफरमानी से बचना अल्लाह ताला की सबसे बड़ी फरमाबरदारी है। हजरत ने यह हदीस पढ़ी, या अबा हुरैरा इत्तकिल महारिम तकुन अबदन नास, ए अबू हुरैरा तुम अल्लाह की हराम की हुई चीजों से बच जाओ तुम अल्लाह के सबसे बड़े इबादत गुजार बन जाओगे। तुम जो चीजें अल्लाह ने हराम की हैं बस तुम उनसे बच जाओ, बस इतना तो है। और देखिए हजरत ने फरमाया था एक दफा, यही मगरिब का बयान हो रहा था हजरत वाला रहमतुल्लाह अलैह का, हजरत ने फरमाया मुहल्लालात ज्यादा हैं मुहर्रमात कम हैं। और अल्लाह से कोई पूछ सकता था, मुहर्रमात ज्यादा होते यानी हराम की हुई चीजों की फहरिस्त ज्यादा होती और हलाल की हुई चीजें जो हलाल की अल्लाह ने हलाल फरमाई हैं चीजें वो थी, तो हम कोई शिकायत कर सकते थे अल्लाह ताला से। लेकिन अल्लाह का कितना करम है, कितना करम है تم بیت اللہ کو دیکھو، والدین کو دیکھو، علماء کو دیکھو، اللہ والوں کو دیکھو، قرآن کو دیکھو، ایک آپ نظر کا ہی لے لیجئے، ایک آنکھوں کا ہی لے لیجئے، بہت ساری چیزیں ہیں جن کو دیکھنا جائز ہے، بے شمار چیزیں ہیں، چند چیزیں ہیں جن کو دیکھنا حرام فرمایا، نہ محرموں کو نہ دیکھو، نہ جنس کو مت دیکھو، تو یہ چند چیزیں ہیں کہ یہ چیزیں مت دیکھو، یہ مت دیکھو بس، اور جی کتنی چیزیں دیکھنے کی ہیں ان کو دیکھو. اسی طرح زبان کا معاملہ، پیٹ کا، ہر چیز کا معاملہ ایسا ہی ہے. محللات زیادہ ہیں، یعنی اللہ کی حلال کی ہوئی چیزیں ان کی فہرست زیادہ ہے، حرام کی ہوئی چیزیں تو چند ایک ہیں. اس سے بھی اگر ہم نہ بچیں تو اللہ تعالیٰ کے ہاں کوئی جواب نہیں ہے، کوئی حجت نہیں ہے. تو وہ فرمایا کہ میرے دل، یہ جو دل غمگین ہو جاتا ہے اللہ اس کو خوش کریں گے، اللہ خوش کریں گے، اور اللہ اتنا کچھ دیں گے کہ ہمارے وام و گمان میں بھی نہیں آ سکتا. آنچ در وامت نیات آ دہد. اور حضرت والا رحمت اللہ علیہ نے ایک دفعہ یہ شعر پڑھا، اپنا ہی شعر پڑھا، بہت درد کے ساتھ پڑھا، ویسے تو کئی دفعہ پڑھا تھا، کہ از لب نادیدہ صد بوسا رسید، آنچے من سے گویم رو اچے لذت چشید. ایک دفعہ وہاں لاہور میں حضرت والا نے حکم فرمایا کہ جمعے کا بیان تم کرو، لاہور کے سفر میں ہم تھے، میں چلا گیا، حضرت والا سامنے فرماتے اور بالکل سامنے بالکل تشریف فرماتے، تو ظاہر ہے غلط ہوئی ہوگی، تو میرے منہ سے نکلا مولانا روم نے کیا پیارا شعر فرمایا ہے. پھر میں نے حضرت والا کا شعر پڑھ دیا کہ از لب نادیدہ صد بوسا رسید، من سے گویم روح چے لذت چشید. جب کمرے میں گئے نا حضرت والا نے، بعد میں جمعے کے بعد، اس وقت تو حضرت نے کچھ نہیں فرمایا، جمعے کے بعد جب میں کمرے میں گیا حاضر ہوا، حضرت نے فرمایا میاں تم نے یہ تو میرا شعر ہے، تم نے یوں کہہ دیا مولانا روم کا شعر ہے. تو میں کہا حضرت معافی چاہتا ہوں، غلطی ہو گئی. پھر حضرت نے مسکرا کے فرمایا کہ مفتی رشید احمد صاحب رحمت اللہ علیہ نے بھی دو دفعہ یہی فرمایا تھا، دو دفعہ مختلف موقع پر، کہ مولانا روم نے کیا پیارا شعر فرمایا ہے، اور پھر میرا شعر پڑا. تو میں نے کہا حضرت یہ تو میرا شعر ہے. حضرت نے فرمایا حضرت یہ تو میرا شعر ہے. فرمایا اچھا آپ کا شعر ہے، میں تو سمجھا تھا اتنا اچھا شعر مولانا روم کا ہی ہوگا. سبحان اللہ. تو ایک صاحب ایک دفعہ ان کے پاس گئے تھے، مفتی رشید احمد صاحب رحمۃ اللہ علیہ کے پاس، کہ مجھے کسی ایسے آدمی کا پتہ بتائیے جو مثنوی کا اس وقت سب سے بڑا عالم ہو، مثنوی مولانا روم کا. انہوں نے فرمایا جاؤ گلشن اقبال میں، حضرت مولانا شاہ حکیم محمد اختر صاحب دامت برکاتہم ہیں، اس وقت حضرت حیات تھے، فرمایا جاؤ ان کے پاس چلے جاؤ، اس وقت میرے علم میں سب سے بڑے عالم یہی ہیں مثنوی. تو کیا بات تھی حضرت کی. حضرت نے فرمایا اتنی زبردست فارسی، آپ فارسی کی عبارت دیکھیے، روح کی بیماریاں اور ان کا علاج میں چند صفحے ہیں، آپ دیکھیے عبارت دیکھیے فارسی کی، کہ کیا کوئی منجا ہوا فارسی دان بھی کیا لکھتا ہوگا. تو حضرت نے فرمایا عجیب بات فرمائی کہ فارسی کے جو استاد تھے ان کا کچھ سمجھ میں ہی نہیں آتا تھا کہ وہ کیا کہہ رہے ہیں، کچھ سمجھ میں نہیں آتا تھا. تو لڑکے ان کی برائیاں کرتے تھے، ارے استاد جی کا کچھ سمجھ میں ہی نہیں آتا، سمجھ میں ہی نہیں آتا کیا پڑھاتے ہیں. لیکن حضرت نے فرمایا میں شریک نہیں ہوتا تھا کہ استاد کے ادب کے خلاف ہے کہ اس طرح استاد کی برائی کی جائے. تو ایک دفعہ ہندوستان میں حضرت والا رحمت اللہ علیہ کا بیان ہوا ہندوستان کے سفر میں، تو وہاں حضرت نے خوب فارسی کے اشعار پڑھے، مثنوی کے اشعار پڑھے، اس میں ان کے استاد بھی، وہی استاد بھی موجود تھے اس بیان میں. تو بیان کے بعد حضرت والا نے فرمایا میں نے اپنی ٹوپی، جب مسافہ ہو رہا تھا تو میں نے اپنی ٹوپی اتاری اور ان کے سر آگے کر دیا، اپنا کے اپنے استاد کے آگے، کہ آپ میرے سر پہ ہاتھ پھیر دیجیے. تو انہوں نے اپنی ٹوپی اتار کے سر آگے کر دیا کہ تم میرے سر پہ ہاتھ پھیرو. آپ بتائیے حضرت والا کا مقام دیکھیے، مقام دیکھیں، استاد کہہ رہے تم میرے سر پہ ہاتھ پھیرو، اور فرمایا تم نے یہ فارسی کہاں سے سیکھی. تو حضرت نے فرمایا میں نے عرض کیا کہ حضرت یہ جو آپ سے پڑھی ہے وہی ہے، وہی ہے. حضرت نے فرمایا دیکھو علم اللہ دیتے ہیں، سکھاتے اللہ ہیں، استاد تو دروازہ ہے، تو دروازے کا بھی ادب کرو. کوئی دروازے کو پٹکے گا، گونے گا تو اندر سے اس کو بھیک مل، باہر سے بھیک ملے گی اس کو اندر سے، یا اس کو گالیاں پڑیں گی. تو دروازے کا بھی احترام کرنے پر، استاد بھی دروازہ ہے، شیخ بھی دروازہ ہے، ہم اس کا احترام کر لیں تو ہمیں بھیک مل جائے گی، شیخ سے ہمیں تقوی کی بھیک مل جائے گی، شیخ کے دروازے سے اللہ والا ہونے کی اللہ کی نسبت کی بھیک مل جائے گی. استاذ کا احترام کر لیں گے استاذ کے دروازے کا تو علم کی بھیک مل جائے گی, شیخ کا احترام کر لیں گے تو عمل کی بھیک مل جائے گی. تو مولانا روم حضرت والا رحمت اللہ علیہ کے شعر کا کیا مطلب ہے کہ از لبے نادیدہ صد بوسہ رسید, میرے جب میں گناہ سے بچا اپنے دل پر تکلیف اٹھا کر گناہ سے بچا تو اللہ تعالی غیر ان دیکھے لبوں سے, از نبے نادیدہ لبوں سے ان دیکھے لبوں سے مجھے سینکڑوں بوسے مل گئے, سینکڑوں بوسے مل گئے. کس کے بوسے تھے یہ؟ محسوس تو ہوتے ہیں دکھائی نہیں دیتے, اس چومنے والے کے ہیں لب اور طرح کے. اللہ تعالیٰ کے لب ہوتے ہیں وہ, اور اللہ والوں کو اس کا مزہ محسوس ہو جاتا ہے جب وہ دل پر غم اٹھا لیتے ہیں گناہ سے نہیں بچتے تو اللہ تعالیٰ کے طرف سے ان کے دل کے بوسے لیے جاتے ہیں. از لبے نادیدہ صد بوسہ رسید, اس کیفیت کو حضرت نے بیان فرمایا ہے. شاعری مد نظر ہم کو نہیں, واردات دل لکھا کرتے ہیں ہم. یہ شاعری مد نظر حضرت سے یہ شعر سنے تھے. شاعری مد نظر ہم کو نہیں, واردات دل لکھا کرتے ہیں ہم. ایک بلبل ہے ہماری رازداں, ہر کسی سے کب کھلا کرتے ہیں ہم. ان کے آنے کا لگا رہتا ہے دھیان, بیٹھے بٹھلائے اٹھا کرتے ہیں ہم. تو یہ جو واردات دل ہیں اللہ والے, تو ان کے دل پہ جو ہوتا ہے, جو ان کا دل کا حال ہوتا ہے وہ لکھتے ہیں. تو حضرت فرما رہے ہیں کہ نادیدہ ان دیکھے لبوں سے سینکڑوں بوسے میرے دل کو مل گئے. منچے گویم روح چے لذت چشید, میں کیا کہوں کہ میری روح نے اس وقت کیا لذت چوسی, چشیدن چوسنا, میری روح نے کیا لذت چوسی اس وقت, کتنی لذت آئی. کیوں بھائی؟ اللہ تعالیٰ کے نہ نظر نہ آنے والے لب بوسا لے رہے ہیں دل کا, تو کیا کیفیت ہوتی ہے. کیوں بھائی؟ آج اگر شیخ کسی مرید کا بوسا لے لے, اس کو اس کی پیشانی میں چوم لے. حضور صلی اللہ تعالیٰ علیہ وسلم نے حضرت جعفر رضی اللہ تعالیٰ عنہ آئے حاضر ہوئے وہاں خیبر کے موقع, حبشہ سے ان کی خیبر فتح خیبر والے دن واپسی ہوئی تھی. تو حضور کھڑے ہوئے, جعفر ابن ابی طالب چچا زاد بھائی, حضور کے چچا زاد بھائی, صحابی, قرابت کا بھی رشتہ چچا زاد بھائی ہونے کا اور صحابیت کا بھی رشتہ, امتی کا بھی رشتہ. تو خیبر سے ان کی حبشہ سے ان کی واپسی فتح خیبر والے دن ہوئی. تو حضور صلی اللہ تعالیٰ علیہ وسلم کھڑے ہوئے استقبال کے لیے, اور وقبل بین عینیہ, ان کی دونوں یہاں پیشانی پہ بوسا دیا, اور کیا عجیب الفاظ فرمائے. لا ادری بفتح خیبر افرح ام بقدوم جعفر, کیا بات ہے, مجھے آج اندازہ نہیں ہو پا رہا کہ مجھے فتح خیبر کی زیادہ خوشی ہے یا جعفر کے آنے کی زیادہ خوشی ہے. خیبر کی زیادہ خوشی ہے یا جعفر کے واپسی کی زیادہ خوشی ہے, یہ اندازہ نہیں ہو پا رہا, میں سمجھ نہیں پا رہا. کیا تو آپ بتائیے حضرت جعفر کا اس وقت کیا حال ہوا ہوگا, ساقی تیرا مستی سے کیا حال ہوا ہوگا جب تو نے یہ میں ظالم شیشے میں بھری ہوگی, تو کیا حال ہوا ہوگا. تو میرے دوست, اور جب اللہ بوسہ لے, اللہ کے اندیکھے لب کسی کے دل کا بوسا لیں, تو کیا کیفیت ہوگی, کیا مستی اور کیا کیف و مستی تاری ہوگی. تو اسی کو بیان فرمایا ہے, از لبے نادیدہ صد بوسا رسید, من چے گویم روح چے لذت چشید. یہ شعر ہے بھائی, یہ واردات دل ہے, یہ شاعری نہیں ہے, واردات دل ہے. دل پہ وارد شدہ ایک کیفیت ہے, اس کو حضرت نے کاغذ پہ منتقل فرمایا ہے, اور اصل کیفیت تو حضرت ہی جانتے ہیں. تو شاعری مد نظر ہم کو نہیں, واردات دل لکھا کرتے ہیں ہم. یہ ہے واردات دل, یہ کیفیت اللہ والوں کو حاصل ہوتی ہے گناہ سے بچنے کی برکت سے, دل پر غم اٹھانے کی برکت سے. مگر یہ چیز حاصل ہوتی ہے, یہ مگر دولت یہ ملتی ہے کہاں سے, حضرت والا فرماتے ہیں مگر دولت یہ ملتی ہے کہاں سے, بتاؤں میں ملے گی یہ جہاں سے. یہ ملتی ہے خدا کے عاشقوں سے, دعاؤں سے اور ان کی صحبتوں سے. وہ شاہ دو جہاں جس دل میں آئے, مزے دونوں جہاں سے بڑھ کے پائے. حضرت نے فرمایا وہ میں نے یہ بڑھنے کا لفظ اس لیے لکھا ہے کہ برابر نہیں ہو سکتا, कि जिसके दिल में अल्लाह आ जाए उसको दोनों जहां के बराबर मजा है, ऐसा नहीं हो सकता। वरना अल्लाह ताला और दोनों जहां का मजा बराबर हो जाएगा, और ऐसा हो ही नहीं सकता। अल्लाह खालिक है, दोनों जहां मखलूक है, मखलूक और खालिक कहां बराबर हो सकते हैं। इसलिए हजरत ने फरमाया, मैंने लिखा है मजे दोनों जहां से बढ़ के पाए, उसको दोनों जहां से बढ़ के मजे आते हैं। हजरत वाला फरमाते थे, जो शख्स जो अपने दिल को गमगीन कर दे, अल्लाह ताला के हुक्म को ना तोड़े और अल्लाह की नाफरमानी से बच जाए, तो अल्लाह सुभानहू व ताला जो उसने अपनी दिल की खुशी को कुर्बान कर दिया अल्लाह की खुशी पर। हजरत ने फरमाया, उसने अपनी खुशी को अपने दिल की खुशी तो यही थी कि हराम लज्जत दरामद कर लो, इस्तीराद कर लो, इम्पोर्ट कर लो। हजरत ने फरमाया, मैं तीन लुगतें पेश कर रहा हूं, दरामद इम्पोर्ट ये अंग्रेजी, दरामद फारसी, और इस्तीराद अरबी। हजरत वाला रहमतुल्लाह अलैह फरमाते थे, देखिए मैंने आपको तीन लुगतें पेश कर दी, जो दो हराम लज्जत को इम्पोर्ट दरामद और इस्तीराद करने से रुक गया, अपने दिल पर गम उठा लिया, तो अल्लाह ताला उसके दिल पर सैकड़ों खुशियां बरसाते हैं, सैकड़ों खुशियां। और फिर हजरत ने मौलाना रूम का ये शेर पढ़ा कि गर उखाहत ऐने गम शादी शवद। भाई किसी को इश्काल हो सकता है कि इतना गम उसके दिल ने उठाया, अपने दिल की ख्वाहिश पूरी नहीं की और गुनाह नहीं किया, गुनाह करने का जी बहुत चाह रहा था, तो ये खुशी कैसे होती है? ये तो गम ही गम नजर आ रहा है यहाँ। तो गर उखाहत ऐने गम शादी शवद, अगर अल्लाह चाहे। क्यों भाई? इस हजरत ने फरमाया था, हमसे सवाल किया था कि क्या आपका इस आयत पर ईमान है, इन्नल्लाह अला कुल्ली शयइन कदीर है ना भाई ईमान? हमने भी जवाब दिया था, जी हजरत ईमान है। तो फरमाया, तो क्या इस पर ईमान नहीं है, इस शेर पर, कि गर उखाहद ऐने गम शादी शवद, अगर अल्लाह ताला चाहे तो ऐने गम को गम रखते हुए अल्लाह ऐनियत मुस्तलाहा मुराद है। हजरत ने फरमाया था, हजरत वाला रहमतुल्लाह अलैह ने, ये ऐनियत मुस्तलाहा मुराद है। हजरत थानवी के हवाले से हजरत ने फरमाया था, ऐनियत मुस्तलाहा क्या है, कि गर उखाहद ऐने गम शादी शवद, कि अल्लाह अगर चाहे तो ऐन गम को शादी यानी खुशी बना दे, शादी से मुराद खुशी है यहाँ, तो खुशी बना दे। तो हजरत ने फरमाया, ये हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं, ऐनियत मुस्तलाहा मुराद है, ऐनियत ऐने गम से, ऐन के अंदर जो ऐन है ना, ये ऐनियत मुस्तलाहा है। इसका क्या मतलब है? इसका मतलब ये है कि गुनाह से बचने की वजह से दिल को गम हुआ, उस गम को हटाकर अल्लाह ताला ये भी फरमा कर सकते थे कि उस गम को हटाते, उसकी जगह खुशी लाकर रख देते। ऐसा नहीं है, उस गम को गम रखते हुए अल्लाह खुशी बना देते। ये है ऐनियत मुस्तलाहा, ये इसको कहते हैं ऐनियत मुस्तलाह। और कोई कहे ये कैसे हो सकता है, गम को गम रखते हुए अल्लाह खुशी बना दे, ये कैसे हो सकता है? तो हजरत ने फरमाया, आपका इस आयत पर ईमान नहीं है, इन्नल्लाह अला कुल्ली शयइन कदीर, कि अल्लाह हर चीज पर कादिर है। बस जब अल्लाह हर चीज पर कादिर है तो अल्लाह ताला अपने आशिकों के दिल में इसका जुहूर फरमाते हैं कि उनके दिल जो गुनाह से बचने का गम उठाता है, उस गम को गम रखते हुए अल्लाह खुशी बना देते हैं, ऐने गम को अल्लाह खुशी बना देते हैं। सुभान अल्लाह, ये अल्लाह और ये कैसे बनाते हैं, ये अल्लाह वाले ही जानते हैं, ये अल्लाह जानता है। उसका मजा क्या होता है? हजरत ने फरमाया, आम की मिठास पर कोई तकरीर कर सकता है? आम की मिठास पर कोई तकरीर कर सकता है कि आम ऐसा मीठा होता है? एक आम अल्लाह की छोटी सी मखलूक, उसकी कोई तकरीर नहीं कर सकता, उसकी मिठास को समझा नहीं सकता। अगर कोई उसे कहेगा तो वो यही कहेगा, भाई ये मैं समझा नहीं सकता, ये लीजिए आप, मैं काट के दे रहा हूं, आप खा के देख लीजिए कि आम कैसा मीठा होता है, इसकी मिठास, इसकी शीरीनी, इसकी हलावत कैसी होती है, इसकी लज्जत कैसी होती है। तो जब हजरत ने फरमाया था, आम एक छोटी सी मखलूक है अल्लाह ताला की, उसके ऊपर कोई तकरीर नहीं कर सकता उसकी लज्जत की, तो अल्लाह की मोहब्बत की जो लज्जत आती है, अल्लाह के लिए जो दिल पर गम उठाने से अल्लाह वालों को जो खुशी और जो लज्जत और जो तरावट और जो मिठास और जो हलावत महसूस होती है, उस पर कौन कैसे अल्लाह वाले तकरीर कर सकते हैं? बस एक सरसरी सा सतही सा उनका बयान हो सकता है, बता सकते हैं कि भाई बड़ी लज्जत मिलती है, बहुत खुशी मिलती है, लेकिन ये असल खुशी तो उसी को पता चलेगी जो जिसके दिल पर गुजर रही हो, जिसको ये खुशी हासिल हो, क्योंकि लज्जत कोई बता नहीं सकता। न लज्जत पूछ फिर नामे खुदा की, न लज्जत पूछ फिर नामे खुदा की, हलावत नामे पाके किबरिया की। अरे यारों जो खालिक हो शकर का, हजरत वाला फरमाते हैं, अरे यारों जो खालिक हो शकर का, जमाले शम्स का नूरे कमर का, न लज्जत पूछ फिर नामे खुदा की, हलावत नामे पाके किबरिया की। अरे भाई जो शम्स व कमर का खालिक हो, خالق شمس و قمر جس دل میں بھی آ جائے ہے اس کے نور دل سے پھر شمس و قمر شرمائے ہے. حضرت والا فرماتے ہیں جس کے دل میں یعنی اللہ جس اللہ والے کے دل میں خالق شمس و قمر آ جائے تو پھر اس کے نور قلب سے شمس و قمر شرمائے ہے. اس کے دل میں ایسا نور ہوتا ہے ایسی تجلی ہوتی ہے کہ اس کے سامنے سورج اور چاند بھی شرما جاتے ہیں. خواجہ صاحب فرماتے ہیں سینے میں جو ہر دم ہے تجلی کا یہ عالم, سینے میں جو ہر دم ہے تجلی کا یہ عالم, کیا عرش معلہ اتر آیا میرے دل میں, کیا عرش معلہ اتر آیا میرے دل میں. یہ حالت ہوتی ہے. خواجہ صاحب کے بارے میں حکیم الامت یہ بھی یاد رہے, خواجہ صاحب کے بارے میں حکیم الامت فرماتے ہیں کہ اپنے مرید کے بارے میں شیخ کہہ رہا ہے, شیخ گواہی دے رہا ہے کہ خواجہ صاحب کا جو قال ہے وہ حال ہی حال ہے, جو انہوں نے کہا ہے دراصل یہ ان کا حال ہے, یہ بناوٹی الفاظ نہیں ہے, خالی الفاظ نہیں ہے, خالی شاعری نہیں ہے, نری شاعری نہیں ہے, واقعتاً ان کا حال یہی ہے. یہ شیخ فرما رہے ہیں, اور شیخ بھی کون سا, مجدد ملت حکیم الامت, وہ فرما رہے ہیں کہ خواجہ صاحب کا قال حال ہی حال ہے. وہ فرما رہے ہیں کہ تجلی ایسی نازل ہوتی ہے, ایسی تجلی ملتی ہے کہ اللہ اکبر, کیا عرش معلہ اتر آیا میرے دل میں. اسی لیے تو حضرت نے فرمایا ہے مسرور دل کی تباہی پہ اختر کہ ہر سو تجلی نظر آ رہی ہے. آپ کے سامنے آپ کا گھر توڑا جا رہا ہو, کیا خوشی ہوتی ہے, لیکن جب اس گھر کو توڑ کر ایک نیا ایک شاندار اور جدید گھر بنایا جا رہا ہو تو گھر کا مالک خود اپنے سامنے کھڑے ہو کر خوشی سے گھر توڑواتا ہے کہ ہاں اس گھر کے ٹوٹنے کے بعد اس کی جگہ کچھ عرصے کے بعد ایک شاندار گھر کھڑا ہوا ہوگا, اس لیے وہ اپنے گھر کو ٹوٹتا ہوا منظور کر لیتا ہے. اسی لیے اللہ والے اپنے دل کو توڑنا منظور کر لیتے ہیں کہ جب ہم اس دل کو توڑیں گے اس دل کو توڑنے کے بعد اللہ ہمیں حاصل ہو جائیں گے, اللہ تعالیٰ ہمیں حاصل ہو جائیں گے, اس دل میں اللہ تعالیٰ آ جائیں گے. دل میں تم ہو یقین نہیں آتا کس کھنڈر کو محل بنایا ہے. اللہ یہ دل میں تم ہو یقین نہیں آتا کس کھنڈر کو محل بنایا ہے. اللہ تعالیٰ اس ٹوٹے ہوئے دل کو, یہ حدیث میں آتا ہے انا عند المنکسرۃ قلوبہم, انا عند المنکسرۃ قلوبہم لاجلی, جو میں ان لوگوں کے پاس ہوں جو جن کے دل میری وجہ سے ٹوٹے ہوئے ہیں, جن کے دل میری خاطر ٹوٹ جاتے ہیں میں ان کے پاس ملوں گا, یعنی اللہ والوں کے پاس, جو اپنا دل توڑ دیتے ہیں لیکن میرا حکم نہیں توڑتے, ان لوگوں کے پاس میں ملوں گا. جاؤ مجھے وہاں تلاش کرو اہل اللہ کے پاس. ہر کے خواہد ہم نشینی با خدا گو نشینت با حضور اولیاء. ہر وہ آدمی, مولانا روم ہے یہ مولانا روم ہے, فرما رہے ہیں کہ جو شخص بھی دنیا میں یہ چاہتا ہو کہ وہ اللہ کے پاس بیٹھے, اللہ تعالیٰ کے پاس بیٹھے, اس سے کہہ دو کہ جاؤ کسی اللہ والے کے پاس بیٹھ جاؤ. گھر کے خواہد ہم نشینی با خدا گو نشینت با حضور اولیاء, ہر کے خواہد ہم نشینی با خدا گو نشینت با حضور اولیاء. اور فرمایا ہر کے شد دور از حضور اولیاء در حقیقت دور گشتہ از خدا, جو شخص اللہ والوں سے دور ہو گیا در حقیقت وہ اللہ سے دور ہے. یک زمانہ صحبت با اولیاء بہتر از صد سالہ طاعت بیریا, اللہ والوں کی تھوڑی دیر کی صحبت اٹھا لینا ان کے پاس تھوڑی دیر کے لیے بیٹھ جانا سینکڑوں سال کی بیریا عبادت سے بہتر ہے. مفتی شفیع صاحب رحمت اللہ علیہ نے اشکال کیا تھا اس شعر کے بارے میں, حکیم الامت سے اشکال کیا تھا کہ حضرت یہ 100 سال کی بیریا عبادت سے بہتر ہے. فرمایا مفتی صاحب آپ کیا سمجھ رہے ہیں, حضرت نے فرمایا تھا, یہ حضرت سے سنا ہم نے کئی دفعہ سنا کہ حضرت نے فرمایا کہ حضرت تھانوی رحمت اللہ علیہ نے مفتی شفیع صاحب سے فرمایا, مفتی صاحب آپ کیا سمجھ رہے ہیں, شاعر نے کم کہا ہے یہاں پر, اس کو یوں کہنا چاہیے تھا بہتر از لکھ سالہ طاعت بیریا, اللہ تعالیٰ کی 100,000 سال کی عبادت سے بہتر ہے. مفتی شفیع صاحب سمجھ گئے, سمجھ کر پھر انہوں نے یہ بات کہی. جب سمجھ گئے نا پھر انہوں نے بھی یہ شعر کہا, ایک شعر ان کا بھی ہے کشکول سے, ان کی ایک کتاب ہے اس سے آپ کو ایک شعر پیش کرتا ہوں. اتنے بڑے مفتی اعظم تفسیر معرف القرآن کے مصنف حکیم الامت تھانوی رحمت اللہ علیہ کے خلیفہ مفتی اعظم پاکستان ہزاروں فتوے لکھنے والے, وہ کیا فرما رہے ہیں ذرا غور سے سنیے گا, ذرا غور سے لیجئے گا اس شعر کو. ہر چند در سے شغل و فتاوا با دیو بند, ہر چند شغل درس و فتاوا با دیو بند, لیکن شب بخان قاہ تھانہ خوش ترس, हरचंद के मुझे अगरचे के मुझे उम्मुल मदारिस दारुलूम देवबंद में फतावा लिखने की और सबक पढ़ाने की सादत हासिल हो रही है, मुफ्ती शफी साहब मैं मोहम्मद शफी मैं इस वक्त दर्स व तदरीस भी कर रहा हूँ दारुलूम देवबंद में और फतावा भी लिख रहा हूँ, लेकिन सुन लो ए दुनिया वालों सुन लो, लेकिन शबे बखान खाए थाना खुश तरस, लेकिन इस सारी दर्स व तदरीस और फतावा लिखने से मुझे अपने शेख के थाना भवन में एक रात गुजारना ज्यादा अच्छा लगता है, एक रात गुजारना ज्यादा अच्छा लगता है इस दर्स व तदरीस और इस फतावा नवेसी के मुकाबले में। अब कोई कहे कि ये क्या दर्स व तदरीस फतवे देना, इतनी बड़ी सआदत, इतना बड़ा एजाज, इतना बड़ा मनसिब, और मुफ्ती शफी साहब ये फरमा रहे हैं। तो भाई बात यह है, ये दर्स व तदरीस और इन फतावा को लिखने का इखलास कहां से मिला? इखलास तो अहलुल्लाह से मिलेगा। मौलाना रशीद अहमद गंगोई रहमतुल्लाह अलैह का मलफूज है कि इखलास बिदूने सोबते अहलुल्लाह हासिल नहीं होता, इखलास बिदूने सोबते अहलुल्लाह हासिल नहीं होता। तो बस ये दौलत देखिए, हजरत वाला ने फरमाया था कि जब कोई आम खा रहा हो या किनू चूस रहा हो तो आप देख रहे हो तो आपके मुंह में पानी आता है या नहीं आता? पानी आ जाता है, मुंह में पानी आ जाता है, यानी आम तो वो खा रहा है, मजा आपको भी आ रहा है। तो अल्लाह वालों के पास बैठकर भी मजा, अल्लाह वाले अल्लाह की मोहब्बत के मजे उड़ा रहे होते हैं, उनके पास बैठकर सुकून मिलता है, दिल को सुकून मिलता है, इत्मीनान हासिल होता है, सकीना हासिल होती है। वो क्या वजह होती है कि जिन अल्लाह ताला की मोहब्बत की मिठाइयां वो अपने दिल ही दिल में खा रहे हैं, मजे लूट रहे हैं उन मिठाइयों के, उनका मजा आपको भी आता है। लेकिन जब हम बन जाएंगे वैसे तो क्या मजा आएगा, जब खुद वैसे बन जाएंगे तो क्या मजा आएगा। एक दफा डॉक्टर अब्दुल लही साहब रहमतुल्लाह अलैह ने हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह से ये बात कही कि हजरत मैं आपकी बातें लिखने की आदत है, मुझे लिख लेता हूँ, मगर बहुत सी बातें आप चूंकि तकरीर फरमा रहे होते हैं इसलिए बहुत सी बातें लिखने से रह जाती हैं, उसका बहुत अफसोस होता है कि फुला बात रह गई लिखने से और फिर बाद में याद भी नहीं आती। हजरत ने फरमाया इसकी आप क्यों फिक्र करते हैं, आप खुद ही साहिब मलफूज बन जाइए। डॉक्टर साहब ने अर्ज किया था कि हजरत आपके मलफूजात कभी कभी बाद नहीं लिख पाता क्योंकि आप तकरीर फरमा रहे होते हैं तो छूट जाते हैं, अफसोस होता है। फरमाया इसका अफसोस क्यों करते हैं, आप खुद ही साहिब मलफूज बन जाइए, यानी खुद ही अल्लाह वाले बन जाइए, फिर आपकी जबान से भी ये चीजें जारी हो जाएंगी। क्या बात हजरत ने फरमाई थी कि हजरत ने फरमाया आप घड़ी वो रेडियो की वो ट्यूनिंग कर देते हैं, उसकी सुई का रुख अगर रेडियो पाकिस्तान में कर दें, रेडियो पाकिस्तान की तरफ, तो आवाज आती है ये रेडियो पाकिस्तान है, ये रेडियो पाकिस्तान है। अगर आप जद्दा की रेडियो रियाज पे या जद्दा में कर दें तो वहां से तिलावत और अहादीस शरीफा आती रहती हैं। और हजरत ने फरमाया इसी तरह अल्लाह वाले शेख जो होता है, शेख मुरीद के दिल की ट्यूनिंग करके उसकी दिल की सुई का रुख अल्लाह ताला की तरफ कर देता है तो उसकी जबान से फिर अल्लाह की मोहब्बत की बातें नशर होनी शुरू हो जाती हैं। हजरत ने मगर ये ट्यूनिंग कैसे होगी, ये उंगलियों से, किसी की उंगलियों से होगी ना, और ये ट्यूनिंग करने वाला शेख है, वो आपके दिल की सुई को अल्लाह उसकी आपके दिल के रेडियो की सुई को अल्लाह ताला की तरफ कर देता है जिससे वहां जबान से अल्लाह की बातें शुरू हो जाती हैं, अल्लाह ताला की मोहब्बत की बातें शुरू हो जाती हैं। लेकिन ये ट्यूनिंग करवानी पड़ेगी। हाँ ये तो आप रंग भी जाते हैं ना, रंग करवाने वहां पे वो बैठे होते हैं, वहां पर उनके पास गत्ते रखे होते हैं, वो हर तरह के उसमें नमूने होते हैं, फिर आप उनसे कहते हैं हमें ये रंग करवाने अपने घर पर, वो आपके पेंटर आपके घर में रंग कर देता है। तो अल्लाह ताला भी फरमाते हैं अरे रंग करवाने वालों, अरे घरों में रंग करवाने वालों, तुम घरों में रंग करवाने के लिए भी किसी पेंटर को लाते हो, किसी पेंटर के मोहताज हो। तो फरमाया सिबगत अल्लाह वमन अहसनु मिन अल्लाह सिबगा وَنَحْنُ لَهُ عَابِدُونَ अरे अल्लाह का रंग, अल्लाह के रंग से अच्छा कौन सा रंग है, अल्लाह के रंग से अच्छा कौन सा रंग है। तो अल्लाह का रंग जो हमारे दिल पर ऐसी चढ़ जाएगा, किसी पेंटर के बगैर हो जाएगा रंग। भाई एक घर के लिए आपको पेंटर की जरूरत पड़ती है। अल्लाह फरमा रहे हैं अरे दुनिया वालों, अरे इंसानों, अल्लाह का रंग सबसे अच्छा है। सिबगत अल्लाह वमन अहसनु मिन अल्लाह सिबगा, कौन सा रंग अच्छा, अल्लाह के रंग से कौन सा रंग अच्छा है, बताओ तो सही। तो इस रंग के रंगवाने के लिए भी तो कोई पेंटर चाहिए होगा ना, वही पेंटर शेख है। हाँ, और मौलाना रूम फरमा रंग पर एक शेर भी याद आ गया, वो भी सुन लीजिए, हमने हजरत वाला से सुना था रंग के ऊपर। रंगे तात, इसमें रंग की रट लगाइए मौलाना रूम रहमतुल्लाह अलैह। रंगे तात, रंगे तकवा, रंगे दीन, ता अबद बाकी बुवत बर आरिफी। रंगे तात, रंगे तकवा, रंगे दीन, ता अबद बाकी बुवत बर आरिफी। अल्लाह ताला की इताअत का रंग और तकवा का रंग और दीन का रंग, ये अल्लाह वालों पर हमेशा बाकी रहता है। रंगे तात, रंगे तकवा, रंगे दीन, देखिए तीन दफा रंग आ गया। रंगे तात, रंगे तकवा, रंगे दीन, ता अबद बाकी बुवत बर आरिफी। आरिफीन पर, अल्लाह वालों पर अल्लाह की इताअत का रंग, तकवा का रंग और दीन का रंग उन पर हमेशा था, वो बाकी रहता है। देखने वाला समझ जाता है कि कोई अल्लाह वाला जा रहा है। हजरत ने फरमाया था, देखने वाला समझ जाता है कि कोई अल्लाह वाला जा रहा है। वहां जनूबी अफ्रीका में जो दुनिया की बहुत बड़ी कान है सोने की, उसके अंदर से जो रेत निकल रही है वो भी सुनहरे रंग की है। वो सोना तो सोना है, रेत जो निकलती है वो भी सुनहरी रंग की है। तो हजरत ने फरमाया, देखो इस ये खुद सोना नहीं है, ये मिट्टी, लेकिन सोने की सोबत की वजह से ये इसका रंग भी सुनहरी हो गया। तो देखो जो अल्लाह वालों के साथ चिपक के रहेगा, मिट्टी के अंदर उसका रंग आ गया सोने का और वो सुनहरी हो गई। हजरत वाला तो अजीब अजीब मिसालों से समझाते थे। तो वो जिंदा मिसाल सामने थी, जोहान्सबर्ग में है वो कान। वो तो हजरत ने फरमाया कि ये देखो, ये सोने की सोबत इसने उठा ली कुछ अरसे मिट्टी ने, और तो इसका रंग सुनहरी हो गया। जो अल्लाह वालों से चिपक के रहेगा, क्या उसके उस पे अल्लाह वालों का रंग नहीं चढ़ेगा, उस पे अल्लाह का रंग नहीं चढ़ेगा? तो फरमाया कि अच्छा, फिर फरमाया एक और बात भी फरमाई कि ये जर है, ये तो जर यानी सोना, उसकी वजह से इस मिट्टी का रंग तब्दील हो गया, इस मिट्टी का रंग तब्दील हो गया जर की वजह से यानी सोने की वजह से। तो हजरत ने फरमाया, जिसके दिल में खालिक जर आ जाए, जिसके दिल में खालिक सोना यानी खालिक जर आ जाए, तो उसका रंग तब्दील नहीं होगा, उसका रंग नहीं तब्दील होगा। हकीमुल उम्मत मौलाना अशरफ अली साहब थानवी रहमतुल्लाह अलैह ने बहुत प्यारी मिसाल दी है कुरान करीम से, कि बिल्कीस के पास जब उसके मुसाहिबीन थे और उसको पता चला कि हजरत सुलेमान अलैहिस्सलाम हमला करने वाले हैं, तो उसने अपने मुसाहिबीन को, वज़रा को बुलाया, तलब किया। उन्होंने कहा कि नहनु उलू कुव्वति व उलू बासिन शदीद वल अम्रु इलैकी फंजुरी मादा तअमुरीन। कि हाँ, अगर आप ये कहती हैं कि हम जंग लड़ते हैं हजरत सुलेमान अलैहिस्सलाम से, तो हम भी कुव्वत वाले हैं और आप, फैसला आपके ऊपर है, आप जो फैसला करें। तो उसने ये बात कही थी कि इन्नल मुलूक इदा दखलु करियतन अफसदूहा वजअलू अइज्जत आलिहा अदिल्ला वकज़ालिका यफअलून। के बादशाह लोग जब किसी बस्ती में फातेहाना दाखिल होते हैं, तो अपनी फतह का निशान, अपनी जीत का और अपने बर्तरी का निशान जाहिर करने के लिए, अलामत जाहिर करने के लिए, उस बस्ती को बर्बाद करके रख देते हैं, घरों को, खेतियों को आग लगाते हैं, नौजवानों को ज़िबा कर देते हैं, ताकि हमारी धाक बैठ जाए, रोब बैठ जाए। अगरचे के वो जीत हासिल कर चुके, लेकिन फिर भी वो घरों को आग लगाते हैं और खेतियों को जलाते हैं और नौजवानों को मारते हैं, कत्ल करते हैं। इन्नल मुलूक इदा दखलू करियतन अफसदूहा वजअलू इज्जत आलिहा अदिल्ला। और उसके इज्जतदार लोगों को जलील बना के रख देते हैं, इज्जतदार लोगों को या तो कत्ल कर देते हैं जिल्लत के साथ, या जेल में डाल देते ताकि सड़ते रहें। तो इज्जतदार लोगों को जलील करके रख देते हैं। हकीमुल उम्मत थानवी रहमतुल्लाह अलैह फरमाते हैं, जब दुनिया के बादशाहों का ये हाल है, तो अल्लाह तो बादशाहों के बादशाह हैं, अलैहिस्सल्लाहु बिअहकमिल हाकिमीन, क्या अल्लाह बादशाहों के बादशाह नहीं है? लिहाजा अल्लाह ताला जब जिस दिल में आते हैं, उस दिल के अंदर हकीमुल उम्मत है ये, वो फरमाते हैं, हकीमुल उम्मत फरमाते हैं कि जिस दिल में अल्लाह जो के बादशाहों के बादशाह हैं, वो जिस दिल में आ जाए, उस दिल में उनके आने से पहले, उनकी तशरीफ आवरी से पहले जो चीजें इज्जत वाली थी वो जलील हो जाती हैं, और जो जलील थी वो इज्जत वाली हो जाती हैं। हाँ, पहले गाने सुनना बहुत लजीज था, अब गाने सुनना जलील हो गया। अब अल्लाह की मोहब्बत के अशार, तिलावत, कुरान पाक, इससे मोहब्बत हो गई। पहले नमाज को कोई अहमियत नहीं थी, अब नमाज को इज्जत हासिल हो गई। अल्लाह जिस दिल में आते हैं, उस दिल में उनके तशरीफ लाने से पहले जो चीजें इज्जत वाली थी वो जिल्लत वाली हो जाती हैं, और जो जो जिल्लत वाली माँ बाप का अदब नहीं था, अब माँ बाप से माफी मांगी, हमें माफ कर दीजिए हमारे प्यारे अब्बा और हमारी प्यारी अम्मा, हमें माफ कर दीजिए, हमने अब तक आपको सताया, अब हमारे शेख ने हमें ये सिखा दिया है कि अपने माँ बाप का अदब करो, देखिए अल्लाह आ गए। जो जो चीजें जिनकी अहमियत नहीं थी, जो जलील थी, वो अजीज हो जाती हैं, और जो अजीज होती हैं वो जलील हो जाती हैं। यही अल्लाह के आने की अलामत है। अल्लाह ताला हम सबको अमल की तौफीक अता फरमाए और जज फरमाकर अपना मकबूल और साहिब-ए-निस्बत बना दे। वा आखिरु दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।